ٹھیک ہے پڑھانا بڑی اچھی بات ہے, لیکن اگر اس وقت میں جو بچوں کو پڑھا رہا تھا وہ پیسہ اس نے نہیں کمایا اور اس کی وجہ سے اس کی ذمہ داریوں میں فرق آیا تو اللہ کیا مسئول, اللہ کیا پوچھا جائے. گورو نے بڑی ایک اچھی بات کی تھی, انہوں نے بڑے اچھے اچھے کام کیے. دفاتر کے اوقات جو گوروں کے تھے جی, گرمیوں میں صبح 7 بجے گرمیوں میں, اور سردیوں میں 7:30 سے, سردیوں میں ہیں 7:30 بجے سے 2:30 بجے. ہوگا لیکن ہمارے یہاں ہم نے جو دیکھا 7 سے 2 بجے اور 7:30 1 بجے. انگریزوں نے جو یہاں پہنچ کے تقسیم کی, سردی اور گرمی میں آدھے گھنٹے کا صبح فرق پڑ جاتا. اب اس رمضان پہ غور کریں تو پورے رمضان میں سیر رفتار میں کوئی 5-6 منٹ کا فرق. گوروں نے جو یہ تقسیم کی تو اس تقسیم کو پڑھنے سے اندازہ ہوا کہ انہوں نے کہا یہاں ہندوستان میں غربت بہت ہے, اس لیے اوقات کو ایسے تقسیم کیا جائے کہ ایک آدمی 2 نوکریاں کر سکے. 1 بجے 2 بجے چھٹی ہو گئی, گھر آیا کھانا آرام, 4 بجے 5 بجے سے لے کے آگے تک وہی کام کر سکتا. ہمارے یہاں ہوا ہے اب 9 سے 4, 9 to 5. اب یہاں ہے, لیکن گورنمنٹ جو تھی وہ اپنی ذمہ داری اس زمانے میں پورا کرتی تھی. بڑی اچھی اچھی چیزیں بھی انگریز حکومت میں تھیں. وہ جو گیپ اتنا بڑا آیا ہے کہ سن 7 سے لے کے, اور اورنگزیب کا انتقال ہوا ہے 1607 میں, 1700 1807 1907 19, یہ 300 سال دن بدن جہالت بڑی. یہ جو لیٹ ہے نا 300 سال کا, یہ نکلنا بھی نہیں ہے اور نکلنے کو کوئی آثار بھی نظر نہیں آتا, بالکل جاہل ہو گئے. آئے دن لڑائیاں تھیں, آئے دن ہندو مرہٹے سکھ, اور ان کی ناچاکی سے پورا فائدہ اٹھایا ایسٹ انڈیا کمپنی. تو گورنمنٹ نے یہ جو نصاب نہیں رکھا ہوا نا کوئی بھی, اور ہر ایک کو آزادی ہے جو چاہو نصاب پڑھاؤ, یہ ایک اعتبار سے بڑی خدا کی رحمت ہے کہ اب بھی موقع ہے کہ کہیں پہ لوگ اپنا نصاب مرتب کر کے اپنے بچوں کو پڑھانا شروع کریں گے. ہم اپنے بچوں کو یہ پڑھائیں گے اور رشوت دے کے پیسے دے کے بورڈ منظور کرا دیں. یہ بڑی غنیمت ہے, قبل اس کے کہ کل کو کوئی سیکولر حکومت ایسی آ جائے جو مذہب کی مخالف ہو, دشمن ہو. اس سے پہلے یہ حالات غنیمت ہیں کہ پیسہ دے کے کام ہو سکتا ہے. یہ تو اب تصور ہی مل گیا نا کہ کوئی ایمانداری سے کام. تو تقسیم کار میں اپنے فیلڈ میں رہے, اور یہ وہ حکمت ہے جو سیدنا عمر رضی اللہ عنہ نے وضع کی بتائی, حج کیا, حج سے فارغ ہو کے انہوں نے دیکھا قافلے واپس جا رہے ہیں, پھر وہ آئے بیت اللہ. انہوں نے بہت سے لوگوں سے پوچھا کہ تم کیا کر رہے ہیں, کئی عبادت, فرمایا عبادت تو ہو گئی حج اب. انہوں نے کہا کچھ دن اللہ کے, فرمایا نہیں نکلو, جاؤ حرم کو خالی کر. عجیب حکمت کی بات ان کی, انہوں نے کسی نے کہا کہ یہ خدا کی عبادت کے لیے رکے ہیں, تو فرمایا کہ میں اگر انہیں اجازت دے دوں تو شہروں میں تجارت کون کرے گا, یہاں بیٹھے رہیں گے, دکانیں کون کھولے گا. تو جبرن نکالا, میں نکلو جاؤ تجارت کرو, کام کرو شہروں میں جا. پھر کسی نے پوچھا تو فرمایا یہ تم جانتے نہیں کہ یہ سارے اس طرح ہی بیٹھ جائیں گے لوگ آ کے, اور مکہ والے پھر انہیں کھانا دیں گے, یہ اللہ کے اچھے بندے ہیں, عبادت کر رہے ہیں, انہیں کھانے دیں. اور ہوتے ہوتے ایک پوری جماعت تیار ہو جائے گی جن کا کام سوائے اس کے کہ وہ دوسروں کی روٹیوں کو کھائیں اور کچھ نہیں ہوگا. نکال دیے, کیونکہ سسٹم پورا رن کر رہا تھا نا. اب صورت حال یہ ہے کہ اگر کچھ لوگ اپنی زندگیاں مساجد مدارس کے لیے وقف نہ کریں تو دین ہی تباہ ہو جائے. تو یہ جو سسٹم رن نہیں کر رہا, اب یہ بڑی بڑی قربانی ہے کہ مولوی ہے بیچارہ مدرسے میں مسجد میں ایک نظام سنبھالا ہوا ہے, اچھا ہے برا ہے ایک کام چل رہا ہے, یہ بھی نہ رہیں پھر کیا ہو, پھر وہی ہو جو اب ہو رہا ہے. شہر میں چلے جائیں آپ, کوئی یعنی کوئی اچھا مفتی مل جائے, زیادہ سے زیادہ جو اس نے کتاب میں پڑھا ہے اسے نقل کر دے گا, اور وہ بھی سمجھ جائے تو وہ نہیں بنتے. اتنے اچھے لوگ جو اس درجے پہ ہوں ذہنی صلاحیت کے اعتبار سے کہ معاشرے میں دین کا انتباق کر سکے, بڑا مشکل ہوتا ہے. ہمارے یہاں تو ہر جگہ یہی حال ہے, ڈاکٹرز ہیں اتنا باصلاحیت ڈاکٹر پھر ڈائگنوز کرے اور پھر ان کی بھی آہستہ آہستہ کمی واقع ہو, نصاب میں یہ پڑھا ہے لہذا آ کے اس کو اپلائی کر دیں. یہ تقسیم کار جو ہے اس کے ذریعے سے اچھے افراد کو یہ موقع ملے اور معاشرے میں ان کی صلاحیتیں سامنے آئیں, یہ ترقی. لیکن چونکہ ہماری قیادتیں پڑھی لکھی نہیں, یہ جملہ کوئی ہزار مرتبہ تو میں نے دہرانا ہے اس سال تاکہ لوگ اچھی طرح جانیں کہ ہماری قیادت پڑھی لکھی نہیں. قیادت پڑھی لکھی نہیں ہے تو پھر وہی ہوگا جو ہو رہا ہے. اب وزیر تعلیم ہے, وزیر تعلیم خود کتنا پڑھا لکھا, یعنی اتنا بڑا انہوں نے کام کیا کہ وزارت تعلیم صوبائیت میں منتقل کر دی صوبوں کو, جان چھڑا لی مرکز. اب صوبائی وزیر تعلیم جو ہے عین ممکن ہے کہ اس کے قبیلے نے اسے ووٹ دیے اور وہ آ گیا اور پھر منسٹر بن گیا. وہ خود پڑھا لکھا نہیں ہے تو اس سے کیا ضرورت آخر پیش آئی. ٹی وی کا ایک پروگرام تھا حامد میر کا, اس میں ہم بھی تھے, सहीउद्दीन ये जो वज़ीरे तालीम है ये अमेरिका के पढ़े हैं और इनके रखने की नवाज शरीफ साहब को वजह भी ये भी थी कि वाकफियत भी है और वाकफियत के अलावा पढ़े लिखे भी चलते चलते हमने अर्ज किया कि अल्लाह ताला ने बड़ा मौका आपको दिया है इस्लामाबाद में कोई ऐसी अच्छी लाइब्रेरी इदारा बना देना चाहिए जहां जो लोग रिसर्च वर्क के लिए आते हैं वहां के काम कर सकें और वहां जिस शोबे के लोग हैं वो पाए जाएं ताकि आइंदा आने वाली नस्ल को वो सजेस्ट कर सकें कि बेटे ये करते हैं ये करते हैं ये नहीं करते तो बड़ी बेनियाजी से इरशाद फरमाया कि अब कौन सा किताबों का दौर रहा है अब तो इंटरनेट काफी है तो ज़हनी सतह जब इतनी हो तो आदमी क्या करेगा हालांकि इंटरनेट और हमारी कौम हमारा मुल्क बच्चों के साथ उसका राबता इंटरनेट पे और फिर उसका सही इस्तेमाल भी बड़ा वक्त लगे जब वक्त आया तो किताबें जला देना अगर कभी वक्त अमरीका जैसे और इंग्लैंड और ऑस्ट्रेलिया जैसे ममालिक में अब भी किताबें छपती रही हैं और छपती हैं और हाथों हाथ निकल जाते हैं तो अगर इंटरनेट ही बेनियाज कर रहा है किताब से भी मत कीजिए एक दो तीन नस्लें आप जहालत की गुजार तो वो जो गैप पड़ा है ना 1707 से अब तक तालीम आई और उसके नतीजे में जिंदगी में इन्हिताद वाकई हुआ है तालीम ये सिखाती थी कि गिज़ा कौन सिखानी मज़मून पढ़ाते थे ना ये नवीं दसवीं में खाने पीने की चीजें बायोलॉजी कहते थे क्या फिजियोलॉजी हाँ पढ़ाते थे हाइजीन फिजियोलॉजी क्या क्या चीजें खानी है क्या पता नहीं इसमें किस हद तक हकीकत है लेकिन डॉक्टर्स बहुत से उन्होंने मुझे कहा कि जो बर्गर है ना और ये जो चीजें बच्चे खाते हैं ये बच्चे तबाही का शिकार हो रहे हैं कहते हैं इनके निजाम हजम में फर्क पड़ जाता है और दीन का भी यही हाल है दीनियात कितनी पढ़ाते हैं और वो चीजें बाज़ुकात दीनियात में पढ़ाते हैं इसको कोई फायदा ही जो टीचर ने ऊपर से किसी ने किताब लिख दी पैसे दे दिए अंग्रेजों ने अपने जमाने में यहां के मुआशरे को देखते हुए यहां की किताबें लिखवाई उन्होंने कहा इन्हें तालीम दो वो चूंकि मजहबी हुकूमतें तो थी नहीं इसलिए उन्होंने तालीम वो दी जिसका तजर्बा सदियों से वो कर सके लिटरेचर में अदब में अच्छी किताबें हमारे यहां कोई लिखने वाला ऐसा नहीं है कभी कभार कोई किताब आती है पढ़ के जिससे दिल खुश होता है कि ये किताब कितने गैर महसूस तरीके पे शायर अदीब ये सब खत्म होते जा रहे हैं अच्छी गजल कहीं देखने में आती है ये सब क्या है ये सारा नस्लों की नस्लें बर्बाद हो रही हैं वो निज़ाम-ए-तालीम कुछ भी नहीं यानी बाराकों में आप चले जाएं यहां हैरान हूं कि इतनी सी बस्ती में 70-80-100 स्कूल है और निसाब हर एक का अपना अपना है और 2,000-3,000 में मैट्रिक पे लड़कियां आके बच्चों को पढ़ा हैं। چند سال پہلے تک کسی کی اتنی ہمت نہیں تھی کہ اسلام پہ اعتراض کرتا، شرم حیا کی وجہ سے، کوئی خاندانی رکھ رکھاؤ کی وجہ سے، اس وجہ سے کہ جوتے پڑیں گے، اس وجہ سے کہ کوئی مار دے گا، مرتد ہو جاؤں گا، گھر سے نکل، بہت فیکٹرز. اور اب یقین نہیں آتا، دیکھتے ہی دیکھتے ایسی کایا پلٹی ہے کہ ان اخبارات میں، ہمارے اخبارات میں اسلام کے خلاف نظر بنا رہا ہے.
سب سے اعلیٰ تعلیمی ادارہ جو
آئی سی بی
ہے،
اللہ جانے یہ کیسے تبدیلی آ گئی ہے. خیر انالائز کریں تو لوگ پہنچ ہی جاتے ہیں اس پر. یہ اتنی بڑی تبدیلی، صرف ایک چیز رہ گئی ہے کہ مسلمانوں کو حضور صلی اللہ علیہ وسلم سے جو ایک تعلق محبت والہانہ جذباتی تعلق اور بہت اپنی جان مال قربان کر دیں. یہ ایک چیز رہ گئی ہے. اب یہ لگے ہوئے ہیں کہ اس سے رب کو نہ بے حس کرے, تو اس لیے رسول اللہ صلی اللہ علیہ وسلم پر ڈائریکٹ اعتراض نہیں کر سکتے. رفتار اگر یہی رہی تو واللہ عالم شاید ایک دو صدی بعد یہ بھی آ جائے, یہ صدی بھی زیادہ ہے پہلے ہی آ جائے. اب رسول اللہ صلی اللہ علیہ وسلم اعتراض کریں تو معاشرہ تیار نہیں ہے اس کو قبول کرنے. لیکن یہی بچے پڑھ لکھ کے جب آگے جائیں گے اور وہ مواد پڑھیں گے جس کا انہیں کوئی شعور نہیں ہے, پھر کیا ہوگا؟ لینن اینڈ ہز ورکس, دیکھیے یہ کتاب لوگ, لینن اینڈ ہز ورکس, یہ کمیونسٹوں کی روسی سفارتخانہ مفتیا کرتا تھا. اسلام آباد میں روسی سفارتخانہ جو تھا, یہ کچھ 24 جلدوں کی کتاب کہ لینن نے کیا کیا, سوسائٹی کیسے بنی, معاشرہ کیسے اچھا ہوا, مساوات کیسے آ سکتی ہے. تو میں نے پڑھ لی. اس کے ساتھ میکسم گورکی کی ایک کتاب تھی ماں, وہ پڑھ لی. تو اب تک اس کے نقصانات مجھے محسوس ہوتے. سوچتا ہوں کچی عمر میں پڑھ لی تھی نا, تو کمیونسٹوں کی طرف جو دھیان اور مساوات اور یہ اس کا اثر اب تک ہے. اس لیے باوجود اس کے کہ ہمارے یہاں اسلام کے نام پہ جو تحریکات اٹھی ہیں ان میں فکری, ان کی بہت سی چیزیں ایسی دیکھی کہ آدمی کبھی منہ نہ لگائے, ہمیشہ جاتا ہی رہا, اب بھی جاتا ہوں. میں سمجھتا ہوں وہ کیوں جاتا ہوں, اس کی وجہ یہ کہ وہ کمیونزم کو پڑا ہوا ہے نا, تو یہ لوگ اس کے اسلام کے روپ میں پرچارک ہیں. نقصان پر اللہ کیا ہونا ہے میں بلیا جب اللہ, لیکن یہ کہ وہ نرم گوشہ ہے. یہ تجربے بتاتے ہیں. اب جو بچوں کو یہ پڑھا رہا ہے, یہ بچے جب بڑے ہوں گے اور ان میں سے کسی آدمی نے بھی حضور صلی اللہ علیہ وسلم پہ اعتراضات وہ پڑھے جو یورپ کرتا ہے, یہ کام ذہنی طور پہ مرتد ہو جائے گا. عملاً ممکن ہے کہ بھی نماز بھی پڑھ لے, عملاً ممکن ہے کہ بچہ ضد کرے کہ حفظ کرنا ہے تو حفظ میں بھی ڈال دے, لیکن وہ ذہنی طور پہ ایمان نہیں رہتا. بولتا اس لیے نہیں کہ مار پڑے گی, تو جب یہ لوگ غالب آ جائیں گے تو ان کو مار پڑے گی جو نام لیں گے. रियासत को कोई हक नहीं पहुंचता के हो सही। बच्चे कहते हैं सवाल सही इतराज रियासत को ये हक क्यों पहुंचता है कि वो जहर ना बिकने दे। सिंपल सी बात, रियासत को ये हक क्यों हासिल है कि वो जहर या अफ्यून की काश्त पे पाबंदी लगा दे। रियासत को क्यों हक हासिल है कि हीरोइन खत्म हो जाए। दुनिया में कोई रियासत ऐसी नहीं जो ये कहती हो कि हीरोइन पियो। हर एक मुतय्यन करती है हदूद और क्या क्या और सजाएं। इसीलिए रियासत को हक हासिल है कि रियासत के बाशिंदों का जिंदगी का तहफ्फुज करना हुकूमत की जिम्मेदारी है। ऐसी रियासत को हक हासिल है कि जो चीज फिक्री तौर पर तबाह करे अपनी पब्लिक को बचाए। पाकिस्तान को क्यों ये हक हासिल है कि अगर इंडिया कश्मीर में एक चैनल लगाए जो मुसलसल पाकिस्तान के खिलाफ बात करता रहे तो हमें क्यों हक हासिल है कि हम ट्यून करें कुछ ऐसा कि उन्हें शरियत दिखाई नहीं। हमें क्यों हक हासिल नहीं है कि हमने कश्मीर के मसले पे बंबई में प्रोग्राम आना शुरू हुए तो इंडिया ने शोर मचाया और फिर बंद कर दिया वो टीवी और ये क्यों हासिल। आखिर इस आजादी की कोई हद होनी चाहिए ना, वो हद क्या है, कौन मुतय्यन करेगा। रियासत को क्यों हक हासिल है जो लोगों को कहे कि कपड़े पहन के सड़कों पे आओ। रियासत के हकूक का तायुन कौन करेगा ये तय कर ले। बच्चे दें ना फिर इसका जवाब, रियासत के हकूक मुतय्यन कौन करेगा। रियासत नजरियाती होनी ही नहीं चाहिए, ये है असल चीज। इसीलिए हम कहते हैं कि रियासत की सरहदें भी नहीं होनी चाहिए, हम भी यही कहते हैं। आप कहते हैं नजरियात नहीं होनी चाहिए, हम कहते हैं हदें ही नहीं होनी चाहिए। क्यों आखिर आप खामखा कश्मीर में लड़ रहे हैं, छोड़ो यार हम सब एक हैं। अफगानिस्तान के साथ आपने क्यों हदूद मुतय्यन की हैं, अब तो हम पे एक मेजर साहब भी शहीद हो गए। ये तो रियासत की कोई हद होनी नहीं चाहिए, ना नजरियाती ना जमीन। क्या
तमाम
कि जब तक हम जिंदाबादी जो प्रोसेस खत्म हो ही सकती ना, ये हम कर नहीं सकते, काम करना काम उसको नहीं कर सकते, ये निश्चित है। हमें इन यहूदो हजूर के इन हमलों से दूसरा करना है कि जो इतनी हम बहस कर रहे हैं, जीत की दवाई की, खून की दवाई की, इलाकियात की दवाई की, तालीम की दवाई की, तो देखो अरबों खरबों रुपया खर्च करके हमें दवा करते हैं। हम कितना पैसा खर्च करके, हम अपना कितना खिलाफ खर्च करके उसका दिफा करते हैं।
रियासत के हकूक कौन मुतय्यन करेगा? सोचने की बात है ना, रियासत के शहरियों के लिए कौन सी चीज मुजर है, नुकसान पहुंचाती है, कौन मुतय्यन करेगा? ये जवाल जो है वो एक दो चार दिन में नहीं आ जाते। नजरियाती तहरीकात उठती हैं और नजरियाती चीजें फरोग पाती हैं। इतने बड़े मसाइल नहीं हुआ करते नजरियाती चीजों, मतलब एक आदमी का नजरिया है कि मस्जिद में जो लकड़ी लगी हुई है ये सर्दी और गर्मी को कंट्रोल करती है। दूसरा कहता है कि लकड़ी खुद भी तो हिद्दत पैदा करती है, गर्मी पैदा करती है, आप इसकी बजाय कोई और चीज। तो दोनों के अपने अपने नजरियात। और एक तीसरा आदमी अगर आके ये कहे कि इसको खत्म ही कर दो, तो है तो ये भी एक नजरिया, लेकिन कौन मानेगा कि मस्जिद ही ना रहे। इसलिए खिलाफत उस्मानिया के आखिरी दौर में ये जो पूरी कुव्वत से तहरीकात उठ रही थी और नफूज कर रही थी खिलाफत उस्मानिया में, और बड़ी रुकावट ये हो गई थी कि खिलाफत खत्म नहीं होती थी और यहूदियों का मुल्क बन नहीं सकता था, तो ग्रिफ कमजोर पड़ गई हुकूमत की। ये बच्चे जानते नहीं है कि हुकूमतों की गिरफ्त जब कमजोर पड़ जाए तो वसी पैमाने पे कितनी तबाहियां मचती। कानून की गिरफ्त किसी भी मुआशरे में साले से साले और बदतर से बदतर। रियासत अगर इम्प्लीमेंटेशन छोड़ दे तो दीन तो बिल्कुल एक तरफ रख दे, दुनिया बर्बाद हो जाती। दुनिया में तबाही मच जाती। कुरान कहता है कि तुम उन औरतों से शादी कर सकते हो जो अहले किताब है। कुरान को हुक्म कौन मंसूख कर सकते? लेकिन सैयदना उमर रजी अल्लाह ने कहा कि इस जरिए से जो तुम्हारी ताकत में कमी आएगी उसका अंदाजा मैं ही कर सकता हूं। चुनाचे शादी की थी किसने, हज़रत अबू ज़ैफ़ा रज़ी अल्लाह अन्हु ने या उबैदा बिन जर्राह रज़ी अल्लाह अन्हु ने? बड़े मनसब के आदमी, खालिद रज़ी अल्लाह अन्हु के बाद गालिबन ने लाया गया था उबैदा बिन जर्राह को, बड़े आदमी ने शादी की। सैयदना उमर रज़ी अल्लाह ने कहा ये ईसाई लड़की है, इससे तुमने शादी की है, गरचे अल्लाह ने इजाजत दी है, लेकिन मैं अपनी मुमलिकत के इतने बड़े अफराद के लिए इसको पसंद नहीं करता, इसे तलाक। क्योंकि वो जानते थे कि जो आगे औलाद है जिसे संभालना है, जिस बच्चे ने बाप और मां को देखना है, ये क्या करेंगे? तो ये हो नहीं सकता, अमलन मुमकिन नहीं है कि रियासत का इख्तियार खत्म कर दिया जाए। آج کہتے ہیں ریاست کوئی حق حاصل نہیں ہے مذہب کے متعلق, تو سیدھے سادھے الفاظ میں مطلب یہ ہے کہ ارتداد اگر پھیل بھی جائے اور لوگ مرتد بھی ہو جائیں تو آپ کو کوئی حق نہیں پہنچتا کہ آپ کو کوئی سزا دیں. آپ اپنے معاشرے کو کھلا چھوڑ دیں, اگر کوئی اسلام کے خلاف لکھتا ہے تو لکھے. پھر کیوں مظاہرے کرنے ہیں حضرت صلی اللہ علیہ وسلم کے خلاف, کوئی لکھتا ہے لکھے. کسی سے پرسنلی پوچھیں کہ آپ اپنی کلاس روم میں ایک لڑکا میٹرک کی کلاس ہے 9 کی, آپ کسی بچے کو اجازت دیتے ہیں کہ حضور صلی اللہ علیہ وسلم کے خلاف کل ایک مضمون لکھ کے لے آئے؟ اس لیے ریاست جن حقوق کو متعین کرتی ہے یا جن کا جو اس کی ذمہ داری ہے, اس کو اگر نہ پورا کیا جائے تو دین تو ایک طرح دنیا ہی تباہ. ریاست کے کمزور پڑ جانے سے کیا ہوتا ہے لوگ جانتے نہیں. خلافت عثمانیہ کمزور پڑ گئی تھی نا, مکہ مکرمہ میں اب تک وہ جگہ ہے شعب عامر. مکہ مکرمہ میں یہ جگہ بازار حسن تھی, طوائفوں کے گھر ہوتے تھے یہاں. یہ مکہ مکرمہ میں رہنے والے سارے عرب لڑکے شام کو وہاں جایا کرتے. ریاست کی گرفت کمزور پڑ گئی تھی عثمانی دور میں. 1850 1852 1855 میں شراب بالکل مکہ میں ایسی ہی ملتی تھی جیسے آج لندن میں. سر عام شراب کی دکانیں تھی بیت اللہ, مدینہ منورہ میں تھی, لوگ پیتے تھے. یہ تو جب محمد بن عبد الوہاب کا انقلاب آیا ہے تو اس کی اچھی چیزوں میں سے ایک یہ ہے کہ انہوں نے سب اڑا دیے, کہا ختم کرو, بھری دکانوں کو جا کے توڑ دیا اور محلوں کو آگ لگا دی, کہا نکلو یہاں سے ختم. کہ یہ کیا مذاق ہے, حرمین شریفین کی یہ حالت. جو حاجی یہاں آتے ہیں وہ واپس جائیں گے تو کیا کہیں گے کہ ہم لوگ کیا ہے, ہماری حکومت کیا ہے؟ گوروں نے کئی سو سال محنت کر کے خلافت عثمانیہ میں یہ نقب پیدا کیا. آپ مانیں گے نہیں, تاریخ پڑھیں تو آپ کو پتا چلے سندھ کے لوگ جاتے تھے اور وہاں جا کر لڑکیاں دیکھاتے تھے اور حاجی سے کو بتاتے تھے کہ جاؤ گے تو فلاں فلاں سے مل لیں. حج کے لیے اتنے دن رہنا ہے, کیسے رہو گے, فلاں فلاں سے مل لیں. یہ ریاست کے حقوق کو چیلنج کرنے پہ سزا نہ ملنے کی وجہ سے تو یہ سب کچھ ہے جو ہمارے یہاں. تو ریاست کے خود حقوق کا تعین کون کرے گا؟ کہ جتنا قانون اور جتنی چیزیں ہیں نا دنیا میں لاس, سچ پوچھیں تو ان سب کو پڑھنے پڑھانے کے بعد اس کے علاوہ کوئی حل ہی نہیں ہے کہ انسان وہی کے تابع ہو جائے, بس جو خدا نے متعین کیا ہے بس وہ ٹھیک. خدا نے جس چیز کی جو سزا رکھی ہے وہ صحیح ہے بس, خدا نے جس چیز پہ جتنی آزادی دی ہے وہی صحیح ہے, اللہ نے جن چیزوں کو حلال کیا ہے وہ صحیح ہے, حرام کیا وہی صحیح ہے. امریکہ, آسٹریلیا, یورپ, جن علاقوں میں ہم گئے میں بڑے بڑی نوبل فیملیز بھی دیکھی, بڑے باشعور, بڑے باوقار, رشتے داریوں کو قائم کیے ہوئے. اگر ریاست نکاح میں دخل نہ دے آج یہ کہہ رہے ہیں کہ ریاست کو حق حاصل نہیں ہے کہ مذہب کو دفاع کرے یا مذہب کا, تو کل ریاست کو یہ بھی حق حاصل نہیں ہے کہ وہ نکاح میں اس چیز کو انشور کرے کہ ان دونوں کے درمیان رشتہ کیا ہے, یہ دودھ شریک بہن بھائی ہیں, ماں بیوہ ہو گئی تھی دوسری شادی کر لی تو یہ سوتیلے بہن بھائی ہیں, باپ نے شادی کر لی دوسری تو یہ سوتیلے بہن بھائی ہیں. ریاست دخل دیتی ہے کہ ان کا نکاح نہیں ہوگا, اگر ہوگا تو اس قانون کے تحت انہیں جیل بھیجا جائے گا. ریاست نے اپنا قائم رکھا نا, اٹھا دیں ریاست کے ہاتھ. پھر جو مرضی ہوتا ہے, تو اس لیے لبرلزم کی جو وہ باتیں کرتے ہیں وہ ان کا معاشرہ ہے, اس کے لیے سوٹیبل ہوں گی کریں, خوش ہم اس سے بھی نہیں ہیں, لیکن انہیں کیا حق پہنچتا ہے کہ ہماری ریاستوں کے نظام میں آ کے دخل دیں, انہیں یہ حق کس نے دیا ہے؟ ہاں جبر, طاقت اور انہیں اچھی طرح ان کے پالیسی میکرز جو ہیں انہیں اس بات کا شعور اور ادراک ہے کہ اگر ہم نے اپنے نظریات کو نہ پھیلایا اور اپنی جو آئندہ نسلیں ہیں انہیں نہ تیار کیا اور کہیں گیم الٹ جائے اور دنیا کا نظام مسلمانوں کے ہاتھوں میں چلا جائے تو ہم مارے گئے. اس لیے وہ اپنی ہر نسل کی نظریاتی طور پہ تربیت کرتے ہیں, انہیں سکھاتے ہیں کہ ملک کیا ہے, وطن کیا ہے, نیشنلزم کیا ہے, یہ سب چیزیں ایسے ہی ہوتی. سلمان جب عروج پہ تھے تب یہ بھی سکھاتے تھے, اب وہ ہیں تو وہ بھی سکھاتے ہیں. تعلیم بچہ تو را میٹیریل ہے, اس کو جس ماحول میں چھوڑ دیں اس کو اڈاپٹ کریں کچھ نہ کہیں, صرف دیکھ کے بھی وہ سیکھ جائے گا. اگر مسجد میں کوئی صالح شخصیت ہو, کوئی نیک آدمی ہو, بچہ پانچ وقت نماز کے لیے بھی اگر جائے گا تو سیکھ جائے گا, طبیعت میں فرق پڑ جاتا ہے. اور کسی اور قوم کی ہوتی ہو نہ ہوتی ہو, ماسٹر کی ہمیں اللہ نے پہلے دن سے علم کے ساتھ جوڑ دی, ہماری نشو نما ہماری بنیاد کسی اور چیز پہ ہو نہیں سکتی. خدا نے پہلے دن پانچ آیتیں نازل کی, اقرا بسم ربک الذی خلق, خلق الانسان من علق, اقرا ربک اللہ اکرم الذی علم بالقلم علم الانسان ما لم یعلم. پانچ آیتوں میں آپ دیکھیں تو اقرا بسم ربک الذی, پہلا لفظ یہ ہے کہ پڑھیے, بیج جو پھوٹتا ہے وہ درخت کی علامت ہے. کسان گٹھلی کو پھوٹتے ہی بتا دیتا ہے کہ یہ آم ہے, گٹھلی اس کی نظر میں نہ ہو اور جو پومپل نکلتی ہے وہ اوپر سے کوئی لے جائے کہ یہ کیا اگ رہا ہے, وہ کہے گا آم. اس کے نام سے جس نے پیدا کیا اور پیدا کیا انسان کو جمے ہوئے خون سے, तीसरी आय पांच में से चार रह गई थी, अब तीन रह गई, तो इसमें फिर इकरा पर ऊपर पर तेरा परवरदिगार बड़ी इज्जत वाला, यानी जो इज्जत और एहतराम उसका उसके पास है वो देगा जब तुम पढ़ोगे। अल्लाह से अल्लामा बिल कलम, जिसने कलम के जरिए इंसान को इल्म दिया, अल्लाह मल इंसान मालम, इंसान को वो कुछ सिखाया जो नहीं जानता था। एक आयत को छोड़ के बाकी चारों आयतें तालीम के मुतल है। सूफिया कहते हैं, ये बात आम समझ में आने वाली नहीं है, लेकिन मशाइख लिखते हैं कि हजूर सल्लल्लाहु अलैहि वसल्लम की रूह मुबारका की तरबियत कैसे हुई। एक बड़ा लंबा सिलसिला इस जहान में आने से पहले हर एक इंसान की रूह पे क्या बीती है हर कोई नहीं बयान कर सकता। लेकिन रियाजत और मुजाहिदे के बाद कभी कभी अपनी रूह इंसान को बताती है कि इतने हजार साल पहले यह हुआ था। हिंदू इसी का सहारा लेते हैं, मुसलमान सूफिया में भी बहुत सारे इस पर बहस। हदीस में भी बहुत जगह है, कभी ये बात करेंगे। सूफिया कहते हैं हजूर सल्लल्लाहु अलैहि वसल्लम की रूह मुबारका पे लाखों साल करोड़ों साल अल्लाह की शाहिद होने की सिर्फ जो है इसकी तजल्लियात पड़ती रही। शाहिद व मशहूर, और हमें कसम है उस चीज की, उसकी जो फर्क देखता है और जो कुछ उसके सामने आता है। अवलम यक्फ बिरब्बिका अन्नहु अला कुल्लि शयइन शहीद, क्या तेरे परवरदिगार के होने का सबूत अल्लाह का इतना काफी नहीं है कि हर चीज का वो शाहिद है। ऐसी जबरदस्त आयत है रब साहब, अगर मैंने मसले ना ना पड़े होते तो मैं इस आयत को सजदा करता। कुरान की ऐसी आयत है कि बयान नहीं की जा सकती। मुझे अगर ये ना होता कि कुरान को सजदा कुफ्र है तो इस आयत को सजदा अवलम यक्फ़ सलूट कर हजार बार अवलम यक्फ़ रब्बिका अन्नहु अला कुल्लि शयइन, क्या इतना काफी नहीं है खुदा का होने का सबूत कि तुम्हारा परवरदिगार हर चीज का शाहिद है। गालिब कहते हैं ना, असले शहूदो शाहिदो मशहूद एक है, असले शहूदो शाहिदो मशहूद एक है। हैरान फिर मुशाहिदा है किस हिसाब, शहूद शाहिद और मशहूद ये सब वादतुल वजूद, तो जब खुद ही शाहिद भी खुद ही मशहूद भी खुद ही शहूद भी, मुशाहिदा किधर से ला गया। अब अलम व्यक्ति बेरफ करना हूं लाभ, तो क्या बात कर रहे हैं। हाँ, हजूर सल्लल्लाहु अलैहि वसल्लम मुबारका पे सूफिया कहते हैं करोड़ों बरस तक अल्लाह की सिफत शहूद जो है इसकी तजल्लियात पड़ती रही। शहूद के बाद वो कहते हैं वजूद की तजल्लियात पड़ती है। وجود کے بعد وہ کہتے ہیں نور کی تجلیات پڑتی تھی, جیسے مسلسل کسی ہیرے پہ دھوپ پڑتی رہے, کوئی شعاع پڑتی رہے تو ہیرے میں تبدیلی بھی آ جاتی ہے. کہتے ہیں وجود شہود اور نور کے بعد اللہ کی صفت علم, اس کی تجلیات کسی پہ نہیں پڑی. حضور صلی اللہ علیہ وسلم پہ کروڑوں سال علم کی تجلیات پڑتی ہے. بڑا باریک مسئلہ, لیکن اسی سے وہ پھر کہتے ہیں کہ حضور صلی اللہ علیہ وسلم ہر جگہ ہیں, حاضر و ناظر. ہے یہ بھی, اور اسی وجہ سے وہ کہتے ہیں کہ انہیں کل کائنات کا علم حاصل ہے. یہ جو صوفیہ اس طرف چلے گئے ہیں نا, مصیبت یہ ہے کہ اسے لوگوں نے عقیدے کا حصہ بنا لیا. حالانکہ آپ قرون اولی کے عقائد دیکھیں کہ مسلمان کے, تو کہیں بھی یہ نہیں ملے گا کہ صحابہ کرام رضی اللہ عنہ حضور صلی اللہ علیہ وسلم کو حاضر و ناظر مانتے تھے یا عالم الغیب مانتے تھے. تابعین تبع تابعین جانتے ہیں, لیکن جو فلسفیانہ مباحث تصوف کے ساتھ خلط ملط ہوئی ہے نا, اسی لیے مفسرین میں سے کچھ لوگ اس طرف گئے ہیں کہ ما کنت تدری ما الکتاب ولا الایمان. یعنی اس شعور کی زندگی میں آنے میں ایک مدت آپ پہ ایسی گزری ہے جس میں آپ کو کتاب کا علم نہیں. وہ ایک چھنی شنائی ایمان اور کتاب کی تعریف, یہ آپ کے پاس نہیں تھی, ہم نے دی فائنل ٹچ. اب یہ اتنی علم کے ساتھ خدا نے امت کو جوڑ دیا ہے, جب تک یہ تعلیم کی طرف نہیں لوٹیں گے ان کا اٹھنا بھی ممکن نہیں. اسی لیے تو بڑے سے بڑے معاہدے ٹیکنالوجی کے کس کس چیز کے, اگلے کہتے ہیں یار یہ چیز لے لو ٹیکنالوجی ملتا ہے, یہ F-16 اور یہ اور وہ جو جتنی چیزیں بنتی ہیں, یہ ہے کیا اصل میں, یعنی دھاتیں ہی ہیں نا, ان دھاتوں کو ہی مختلف تناسب سے جمع کرنا, ریشو مختلف ہوگی. F-16 کس سے بنا ہے, اسٹیل اس میں کتنی ہے, کاپر کتنا ہے, کیا ہے کیا نہیں ہے, کتنی ہیٹ اسے دی گئی, یہی چیزیں. غلط تو نہیں کہہ رہا, غلط تو نہیں کہہ رہا ڈاکٹر صاحب, اب کہہ رہے مطلب بنیادی طور پر یہ چیزیں ہیں, اور یہ سب کی سب نظام تعلیم, انہوں نے اپنی نسلوں کے لیے ایسا نظام تعلیم باندھا ہے کہ وہ قومیں, اب عام امریکن جو بچے ہیں کئی اسکولز میں ہم نے 70% پہ پاس کر دیتے, جن اسکول سے بچے نکل کے آگے گورنمنٹ کی سطح تک پہنچتے ہیں 90%, اور پیپر میں نے دو چار دیکھے, انہوں نے کہا کوئی آپشنل نہیں ہے, سب کرتے ہیں. آپ نے دیکھا, اچھا کیا جواب, اتنے بڑے بڑے تعلیمی ادارے بناتے ہیں. رینالا پور یہاں ایک اسکول بنا, گورے نے جو تعلیم کا ہیڈ تھا, جو بھی اس کا عہدہ ہوگا, اکاڑا رینالا پور جس سارے علاقے کا وہ تعلیم کا ذمہ دار تھا, उसने सेंट्रल गवर्नमेंट को इस्तीफा लिख दिया कि अगर यहां पे ये प्राइमरी स्कूल बच्चों का 10 एकड़ जमीन चाहिए इससे कम में नहीं बन सकता गवर्नमेंट ने कहा 10 एकड़ दे देते हैं कि मैट्रिक तक कर लो उसे कहा ठीक 10 एकड़ का मतलब वो 80 कनाल 80 कनाल जमीन पे उसने स्कूल बनवाया मैट्रिक तक सी कनाल जमीन बच्चा पूरे स्कूल को घूम नहीं सकता खेलते थे ग्राउंड्स थे खुश होते थे अब जब से एक कमरे की यूनिवर्सिटी बने बनने लगी है एक कमरे में कहते हैं एक दफा बात हो रही थी कि कोई बड़ा मकान खाली होगा तो डायरेक्ट मेडिकल कॉलेज में खोल दो معاشی نظام پڑھے لکھے لوگوں کے ہاتھوں میں توڑ رہی ہے تعلیم یافتہ آدمی اس کی ویلیو توڑ رہی ہے تربیت نہیں ہے تعلیم کا دوسرا حصہ انسان کی دوسری آنکھ تربیت تعلیمی اداروں میں تربیت کہاں ہے گھروں میں تربیت کہاں ماں جس نے تربیت کرنی ہے باپ وہ تو 8 بجے 9 بجے 10 بجے وہ تو سارا ٹی وی کا وقت ہے اولاد کا وقت تھوڑی ہے بچوں کا وقت تھوڑی ہے آواز بگڑا ہوا لیکن اگر ٹھیک ہوں گے تو بھی اسی ذریعے سے ہمارے ہاں وہ لوگ مخلص افراد جو چاہتے ہیں کہ قوم کے حالات بدلیں اخلاص ہے علم اس سطح کا نہیں محمد ناظر حسن گیلانی نے ایک بات کہی کون سنتا تھا کارخانے میں جب انگریزوں نے اپنا نظام تعلیم بالکل آخری حد تک مسلط کیا تو مولانا مناظر حسن گیلانی ہمیشہ سب لوگوں سے کہتے تھے کہ دیکھو جتنے مسلمان بچے گاؤں اور دیہات سے آتے ہیں اور یہ بچے پڑھے بغیر اب جائیں گے بھی نہیں اور کوئی طریقہ بھی اپنی رہا صرف ایک کام کرو کہ ان بچوں کے لیے ہاسٹل اپنے کھول دو اور مسلمان بچوں کو ان ہاسٹلز میں داخلہ دو اور کھانے پینے کے بس چارجز اور کرایہ یہ لے لو اور ہر ہاسٹل میں 5 وقت کی نماز اور 1 مولوی صاحب رکھو جو درس قرآن میں قرآن باقاعدہ پڑھ ان کا بس اتنا بھی کر لو نا اگر تو یہ تقسیم ہو جانی ہے मुल्क बन जाना है, ये चीजें कहां जाएंगी, ये बच्चे जिनको कुरान पढ़ाया गया होगा ये किसी भी ओहदे पे पहुंचेंगे तो कुरान के साथ उनसे बिखरेंगे। वो कहते हैं अंग्रेजों का निसाब तालीम तो हम तब्दील नहीं कर सकते, तरबियत पे हाथ डालो तरबियत। ये बजाय कहने को एक छोटी सी बात है लेकिन इस दिमाग ने सोची है कितनी गहरी बात है। कराची पिंडी इस्लामाबाद देखे बॉयज हॉस्टल दरगाह हॉस्टल कितने ही खुले हैं, कितने ही, लेकिन अब वो लोग भी नहीं रहे जिन्हें कुरान से कोई दिलचस्पी होती है ये। लेकिन फर्ज कीजिए कभी ऐसे होता कि अब हो तो तरबियत के एतबार से कितना फर्क है। अच्छा जनाब, इत्तेकाफ के लिए जो लोग आए हुए हैं अपनी जगह देखें, इस पर बिछाएं तो कुछ कर लें, रात को इंशाल्लाह बात करें।